Start with this. मैले योभन्दा पहिला यो मैले अलिकति पढेको थिएँ कि तपाईँलाई मैले यो कुरा गरिसकेको छु थाहा छैन, तर जे होस् मलाई यो अलिकति यो अगुवाको सम्बन्धमा अलिकति हाइलाइट गर्नु मन लाग्यो अनि आज पनि हामी अलि हेर्दैछौँ। वास्तवमा यो अगुवापन लिडरसिप विशेष गरी मण्डलीको कुरा गर्दाखेरि अहिले जुन यो पास्टरल पत्रहरू चिठीहरू यो पाउलले मण्डलीको पास्टर अगुवाको लागि लेखेको चिठी विशेष एफिसीको मण्डलीमा भइराखेको विभिन्न खाले समस्या समाधान कसरी हुन्छ त्यो सम्बन्धी पुरा शिक्षा हामीले हेरिरहेछौँ। अनि एफिसीको मण्डली 2000 वर्ष अगाडि जस्तै आजको मण्डलीमा पनि खाँचोहरू त्यस्तै अवस्थाहरू समस्याहरू हामी देख्छौँ। अनि किनभनेदेखि हामी यो संसारमा छौँ जहाँ चाहिँ एक प्रकारको द्वन्द्व छ, लडाइँ छ, आत्मिकी लडाइँ भन्छ त्यसलाई। अनि यो आत्मिकी लडाइँको बारेमा हामीले राम्रोसँग बुझेनौँ भने हामी कुन चाहिँ पक्षमा खडा छौँ भन्ने कुरा पनि हामीलाई बुझ्न गाह्रो पर्दछ। त्यसकारणले अलिकति यो अगुवा सम्बन्धी तपाईँलाई म फेरि पढ्न चाहन्छु। आजका अगुवाहरू भन्दाखेरि लिडरसिप धेरै प्रकारका समस्यामा परेका हुन्छन्। कतिपटक मण्डली भित्रैको समस्यामा हुन्छन् त कतिपटक बाहिरका समस्यामा। अब यहाँनिर आजको मण्डलीका अगुवाहरू समस्यामा परेका हुन्छन् भन्दाखेरि यो समस्याको प्रकृतिहरू फरक फरक छ, विभिन्न किसिमको समस्या छ। त्यसैले हामीले जे सोच्छौँ जे गर्छौँ जुन यो उद्देश्य र योजना बनाउँछौँ त्यो बाइबलीय र परमेश्वरको बोलावट अनुरूप छ कि छैन भन्ने एउटा समझ, त्यसको एउटा डिसर्नमेन्ट भन्छ, त्यसलाई बुझ्ने एउटा आत्माको रूपमा त्यो पनि एकदम ठुलो आवश्यकता छ। त्यसकारणले हामीले जुन अहिले सिकिराखेका छौँ अगुवापनको बारेमा धेरै कुराहरू सिक्दैछौँ। त्यसैले अरू ख्रिसमा विश्वास गरेकाहरूलाई गोठालोको रूपमा हेरचाह गर्ने बोलावट पाएकाहरू सङ्घर्षमा अझै नै गर्छन्, आफ्नो पास्टरल अधिकारको दुरुपयोग गरिरहेका हुन्छन् भन्दाखेरि कतिचोटि मण्डलीमा मानिसहरू अगुवा अझ पास्टरकै रोल खेलिराखेका हुन्छन् तर उनीहरूले शारीरिक सङ्घर्ष र आत्मिकी सङ्घर्षको बिचमा भिन्नता छुट्याउन नसकेर हामी कुन चाहिँ पक्षमा लडिराखेका छौँ, हामीलाई कुन चाहिँ आत्माले चलाउँछ, परमेश्वरको जनमा चाहिँ कस्तो खालको कुरालाई प्रायोरिटी हुनु पर्यो, यो धेरै ठुलो विषय हो। त्यसकारणले यहाँनिर मैले यहाँ लेखे अनुसार चाहिँ पास्टर अगुवा भन्ने बित्तिकै मण्डलीमा प्रचार गर्ने शासन गर्ने र विशेष गरी गोठालोपन भन्छ, सेपर्डसिप भन्छ, ओभरसियर भन्ने शब्द पनि छ। हामीले यसको बारेमा अगुवाहरूको के भन्छ पास्टर एल्डरको चाहिँ योग्यताको बारेमा धेरै कुरा हेरिसकेका छौँ। अनि यो समस्याले गर्दाखेरि मान्छेहरूले आफ्नो अधिकार नबुझेर बाइबलको शिक्षा नबुझेर अनि उनीहरूले जुन गोठालो भनेको चाहिँ गोठालोले भेडालाई हेर्ने कुराको उदाहरण जो येशु प्रभु नै हाम्रो असल गोठालो र येशु प्रभुले भेडाहरूलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा योहन्न 10 अध्यायमा एकदम प्रष्टसँग हामी बुझ्दछौँ। अनि त्यसकारणले हाम्रो बोलावट चाहिँ जो एउटा मण्डलीको एल्डर अथवा पास्टर ओभरसियर को रूपमा जसले त्यो वरदान र बोलावट पाएको हुन्छ त्यो खालको भूमिकामा हुन्छ, उनीहरूले चाहिँ शक्ति सङ्घर्षमा अल्झिने होइन नि। कहिले पनि उनीहरूले आफ्नो नाउँ माथि छ कि छैन, म चाहिँ सबभन्दा माथि हुन्छु कि हुँदैन, अरूसँग कम्पेयर गरेर अरूले मलाई ओभरटेक गर्छ कि, यो सबै कुराहरू भनेको चाहिँ सही खालको सोच होइन। उसले त परमेश्वरमा हरेकलाई जो मान्छे चाहिँ गल्तीमा छ त्यसलाई पनि सही बाटोमा ल्याउन कोसिस गर्नुपर्छ होइन। त्यसैले त्यसो गर्नुको सट्टा मान्छेहरू त्यो कुरा नबुझेर विशेष गरी बाइबलीय सिद्धान्तमा राम्रो ज्ञान नभएको कारणले आफ्नै अधिकारलाई चाहिँ दुरुपयोग गरिरहेका हुन्छन्। यो कुराहरू चाहिँ पावलले लेखेको हरेक पत्रहरूमा यो कुरो देखा पर्छ। अनि यहाँनिर पास्टरहरू परमेश्वरमा भरोसा गरेर उहाँको पवित्र आत्मा शक्तिमा सेवा गर्नुको साटो उनीहरू आफ्नै प्रोफेसनल क्षमता, तालिम र खुबीमा काम गर्ने गर्छन्। धेरै जस्तो मान्छेहरू चाहिँ आफ्नो योग्यतामा, आफ्नो अनुभवमा, आफूले यस्तो ठुलो काम गर्छु भन्ने कुरामा अलिकति घमण्ड गरिराखेका हुन्छन्, होइन? उनीहरूको काम पनि त्यही रूपमा हुन्छ। तर यहाँ भन्न खोजेको कुरा चाहिँ के छ भने, परमेश्वरको सेवा, मण्डलीको सेवा चाहिँ कोही पनि व्यक्तिले आफ्नो क्षमता, तालिम, आफ्नो प्रोफेसनल कुरा भन्दा पनि परमेश्वरको आत्मामा गर्नुपर्ने हुन्छ। आत्मिकी कुरा हो, होइन? उसरी तालिमले नै हामीलाई, तालिमले पनि असल बनाउँछ, तर अन्ततगत काम चाहिँ हाम्रो शक्तिमा होइन, परमेश्वरको आत्मामा हुनुपर्ने हुन्छ। अनि प्राय जसो हाम्रो लिडरसिप मोडेल चाहिँ ख्रिस्ट र उहाँको शिक्षामा गरिनुको साटो समाजको संस्कृतिको प्रभाव अनुरूप गरिएको हुन्छ। धेरैचोटि यो कुरा चाहिँ तपाईँले देख्नु भएको छ, विशेष गरिकन मण्डलीको लिडरसिपमा को व्यक्तिको भूमिका के हुनुपर्छ, धेरै कुराहरूमा तपाईँले देख्नुहुन्छ मान्छेमा आत्मिकी परिपक्वताको साटो है, येशूको चरित्र विकास भएको व्यक्ति धीरजतामा र नम्रतामा अनि प्रेममा, सेवामा, समर्पणतामा, विश्वासमा परिपक्व भएको व्यक्तिको साटो हामी के गर्छौँ, जो समाजमा बोलाइया छ, जो मान्छे उसको पर्सनालिटी छ, त्यो किसिमले हामी त्यस्तो मान्छेलाई चाहिँ अगाडि बढाउने कोसिस गर्छौँ, होइन? तर बाइबली रूपमा यस्तो यस्तो कुरा चाहिँ ठिक होइन। हामीले सेवा गर्ने तरिका ख्रिस्ट तथा उहाँको वचन केन्द्रित र साँचो सर्वेन्टहुडमा गरिनुपर्ने हुन्छ। अनि सर्वेन्टहुड भनेको चाहिँ वास्तवमा यो नेपालीमा सर्वेन्टहुडको चाहिँ एउटा सेवकको आत्माले, सेवकको भावनाले भनेको मतलब न त्यहाँ चाहिँ कुनै इज्जत कमाउने अथवा कुनै पदको लागि गर्ने भन्दा पनि एउटा सेवकको हिसाबले, परमेश्वरको सेवकको हिसाबले, होइन? सेवक भनेको चाहिँ आफ्नो केही पनि महिमा खोज्दैन, केवल मास्टर अथवा मालिक अथवा प्रभुको महिमा खोज्छ। त्यस्तो किसिमले परमेश्वरको सेवा गर्ने वास्तवमा मण्डली, बाइबलीय लिडरसिप र वचनमा केन्द्रित अथवा येशु प्रभुको प्रभुत्वमा, येशु चाहिँ त्यसको शिर हुनुभएको कारणले मण्डलीको सेवा त्यसरी चल्नुपर्ने, होइन? हाम्रो लागि पछ्याउनु पर्ने सबैभन्दा प्रभावकारी लिडर चाहिँ पावलको अगुवापनमा हामी देख्छौँ। त्यसैले पावलले कसरी अगुवाई गरेका छन् हामीले यसको बारेमा योभन्दा अगाडि पनि धेरै कुराहरू विचार गरेका छौँ। अनि अगुवाई कसरी गर्ने भन्ने उदाहरण हामी पावलको जीवनबाट चाहिँ सबभन्दा राम्रो उदाहरण देख्दछौँ। पावलले कोरन्थको मण्डलीलाई लेखेका पत्रहरूमा बाइबलीय वा बाइबल केन्द्रित अगुवा लिडरसिपको दर्शन, भिजन के हो भन्ने कुरा प्रष्ट पारेका छन्। वास्तवमा यो भिजनको कुरा गर्दाखेरि एकदमै महत्त्वपूर्ण छ, तर त्यो भिजन चाहिँ बाइबल अनुसार, परमेश्वरको उद्देश्य अनुसारको भिजन हुनु पर्यो, होइन? अनि विशेष गरी कठिन संस्कृति, सांस्कृतिक अथवा सामाजिक परिवर्तन र अवस्था र त्यसको समस्याको बिचमा एउटा पास्टरल लिडरसिप भनेको चाहिँ एउटा पास्टरीय सेवा दिने व्यक्ति जसले शिक्षा दिन्छ, काउन्सिलिङ गर्छ, मान्छेलाई उत्साह दिन्छ, आत्मामा बढाउने काम गर्छ, एउटा उदाहरणको रूपमा प्रस्तुत गरेका छन् पावलले कोरन्थको कोरन्थीको पत्रमा। हामीले अहिले कोरन्थीको पत्र त पढिराखेका छैनौँ, तर कहिलेकाहीँ कोरन्थको पत्र विशेष गरी पहिलो खण्ड पढ्न एकदम राम्रो हुन्छ, 1, 2, 3, 4 अध्यायतिर, होइन? त्यसैले पास्टर तथा मण्डलीका अगुवाहरूलाई उनीहरूले पाएको क्रिस्चियन बोलावट बारे सक्रियता र निश्चयताको निम्ति अनि पावलले चाहिँ उत्साह दिएको कुरा चाहिँ हामी त्यहाँ पाउँछौँ। त्यस कारणले यहाँनिर मुख्य कुरा के हुन्छ भनेदेखि, अहिले हामीले जो सिकिराखेका छौँ, हामीले सिकिराखेको कुराबाट के हामीलाई निश्चयता हुनुपर्छ भने, हामी जुन बोलावटमा बोलाइएको छ, हाम्रो बोलावट के हो परमेश्वरमा, त्यो बोलावटलाई कसरी पुरा गर्ने, के हामी सही ढङ्गले चलिराखेका छौँ, यो कुरा चाहिँ जाँच्ने विषय हो, होइन? हाम्रो बोलावटमा निश्चयता हुने कुरा हो, होइन? अनि अर्को कुरा चाहिँ के हो भनेदेखि, हाम्रो बोलावट अनुसार उहाँले चाहिँ के गर्नुहुन्छ, वरदान दिनुहुन्छ। अब कतिजना मान्छेहरूले चाहिँ के भन्छन् भने, धेरैचोटि वरदान के छ त्यो काम गर्ने भन्छन्, होइन? तर मैले के भन्छु भने, मैले जहाँ पनि सिकेको चाहिँ बोलावट के छ त्यसपछि वरदान परमेश्वरले दिनुहुन्छ। मसा चाहिँ भाषण गर्न सक्ने, लिडरसिप दिनु सक्ने त्यस्तो वरदान थिएन, उसरी त सबभन्दा नम्र थियो, होइन? सबभन्दा नम्र व्यक्ति मोसालाई परमेश्वरले मित्र भन्नुभयो भनेर हामीले त्यसको बारेमा अध्ययन गर्छौँ। तर मोसा बोल्न पनि भगभगाउने खालको, उसले कति कुराहरू उनले गर्न सकेका थिएन, तर परमेश्वरले उसलाई उत्साह दिएर चलाउनु भयो। यहाँसम्म भन्नुभयो कि तिमीले बोल्नुपर्ने ठाउँमा म बोलिदिन्छु, तिमी खालि खडा हो। त्यस कारण त्यो कुरा चाहिँ, त्यसैले पास्टर अथवा मण्डलीका अगुवाहरूलाई उनीहरूले पाएको क्रिस्चियन बोलावट बारे सक्रियता र निश्चयताको निम्ति पावलले चाहिँ उत्साह दिएका छन्। त्यसैले हामीले के बोलावट पाएका छौँ, त्यसअनुसार हामीले कसरी परमेश्वरको सेवा पुर्याउनु पर्छ भन्ने कुरामा चाहिँ हामी एकदम सचेत हुनुपर्छ। हामी परमेश्वरको वचनबाट यो कुरा सिक्न सक्छौँ कि दुःख, कमजोर र कठिनाइको बावजुद पनि परमेश्वर हाम्रो बिचमा काम गरिरहनु भएको हुन्छ। कसैले रोप्छ, कसैले पानी दिन्छ, तर परमेश्वरले नै वृद्धि ल्याउनुहुन्छ। अनि यो भन्दै गर्दा म एउटा यो पद चाहिँ यहाँनिर छ, पहिलो ती कोरन्थी 3:6, मैले रोपेँ, एपोलोसले पानी हाले, तर परमेश्वरले नै वृद्धि गराउनुहुन्छ। अनि यसको मतलब चाहिँ के हो भनेदेखि, हामीले हाम्रो परमेश्वरले हामीलाई के जिम्मा दिनुहुन्छ त्यो कुरा पुरा गर्ने हो, तर परमेश्वरमा हामी समर्पित भएर उहाँको शक्तिद्वारा गर्ने हो, होइन? अर्को एउटा पोइन्ट के हुन्छ भनेदेखि, यो क्रिस्चियन सेवामा जब हामी लाग्दछौँ, कति प्रचारकहरूले चाहिँ के छ भनेदेखि, एक किसिमले त्यसको बारेमा पनि धेरै कुराहरू छन्, मैले त्यति धेरै त्यसमा भन्ने विचार त छैन, तर कति प्रचारकहरूले के भन्छ भने, के भन्छ, यो प्रस्पेरिटी प्रिचर भन्छ नि, त्यस्तो खालको प्रचारकहरूले चाहिँ के हुन्छ भने, हामीलाई हाम्रो मिनिस्ट्रीको विकास भनेको चाहिँ हामीमा धन हुने, इज्जत हुने, नाम हुने, यस्तो खालको कुरामा जान्छ। तर बाइबलीय शिक्षामा के छ भने, अस्तिको हप्ता तपाईँहरू को आउनुभयो हाम्रो वाल्टनले सिकाएको कुरामा, अनि उसले एकदम राम्रो उदाहरण त्यहाँ दिएको थियो। कतिचोटि परमेश्वरमा हामीलाई परीक्षाहरू आउँछन्, कष्टहरू आउँछन्, तर त्यो कष्टको बिचमा परमेश्वरले हामीलाई के गर्नुहुन्छ, सफलता दिनुहुन्छ। अनि कुनै पनि कुरा हाम्रो जीवनमा आउँछ, त्यो परमेश्वरले रोक्नुहुन्न, आउन दिनुहुन्छ, उहाँले रोक्नु पनि सक्नुहुन्थ्यो, तर त्यो आउन दिएर के गर्नुहुन्छ, त्यसबाट हामीलाई आशिष दिनुहुन्छ। अनि बाइबलको कतिवटा उदाहरणहरू हामीले सिकेका थियौँ, होइन? जस्तो यहोशूको उदाहरण पनि उसले भनेको थिए, यहोशू चाहिँ पहिला बेचिएको थियो, तर पछि परमेश्वरले उसलाई चाहिँ मिश्र देशको दोस्रो व्यक्तिको रूपमा कसरी उचाल्नु भयो, होइन? अनि त्यो कुरा, धेरै यस्तो कुरा बाइबलमा यस्तो उदाहरणहरू हामी देख्दछौँ। त्यसैले यहाँनिर मुख्य कुरा चाहिँ के छ भने, हामीले अगुवापनको बारेमा सिक्दै गर्दाखेरि परमेश्वरको उद्देश्य र इच्छाको लागि हामी आफै सधैँ सम्पूर्ण रूपले समर्पित हुनुपर्छ। यो चाहिँ अलिकति तपाईँलाई अगुवाहरूको बारेमा भन्ने इच्छा थियो, र यसको मुख्य उद्देश्य भनेको चाहिँ, तपाईँ जो अगुवाको भूमिकामा पुग्नु भएको छ अथवा पुग्दै हुनुहुन्छ, यो एकदमै के भन्छ, हामीले के भन्छ, यो तिमोथीमै सिकेका छौँ नि, बिसपको काम गर्न चाहने एउटा नोबल, एउटा आशिषित, एउटा राम्रो विषय हो भनेर, होइन? राम्रो कुरा हो जसले बिसपको काम गर्न चाहन्छ भनेर त्यहाँ भनेको छ नि। त्यसैले परमेश्वरको निम्ति एउटा अगुवाको भूमिका निभाउन चाहने कुरा जो छ, मान्छेमा आउँछ त्यो चाहना भने, त्यो असल कुरा हो भनेछ। तर त्यो पदको लागि होइन कि सेवाको लागि हो नि त, होइन? परमेश्वरको उद्देश्य पुरा गर्नको लागि हो, होइन? तर त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने, हामी परमेश्वरमा पवित्रताको जीवन, समर्पणताको जीवन र उहाँलाई उहाँको वचन अनुसारको जीवन, त्यो कुरो चाहिँ सबभन्दा महत्त्वपूर्ण छ। सो आजको कुरा गर्दाखेरि चाहिँ तपाईँलाई खालि मैले, फेरि पनि हामी त्यो कुरा हेर्नेछौँ, अनि यो विषयमा म तपाईँलाई अझै धेरै कुराहरू सिकाउन इच्छा छ। आज मैले सुरु पनि गर्दिनँ, किनभने पास्टर हाउ क्यान बी अ म्यान अफ गड के हो, मैले अस्ति एउटा टपिक्स तपाईँलाई दिएको थिएँ, त्यसको बारेमा आज म छुन्न, त्यसलाई हामीले अझै हेर्छौँ, किनभने 4 अध्यायमा चाहिँ धेरै ती कुराहरू पावलले सिकाउँदछन्। तर आज चाहिँ त्यो पहिलो खण्ड जुन चाहिँ हामीले क्लियर बुझ्नु पऱ्यो, यसमा कन्फ्युजन हुनु भएन, कि हाम्रो एटिच्युड भन्छ नि, मान्छेले 5 किसिमले पाप गर्छ भन्छ, होइन? 5 एरियामा मान्छेले पाप गर्छ भन्छ, होइन? पहिला चाहिँ केमा बोल, केमा गर्छ, उसको बोलीमा, त्यसपछि विचारमा, त्यसपछि एटिच्युडमा, त्यसपछि उसको मोटिभमा, होइन? अथवा गरेर, होइन? एक्सनमा, बोलीमा, विचारमा, अनि एटिच्युड भनेको चाहिँ धारणा, मनमा कस्तो खालको सोच हुन्छ, कसै कसैको एटिच्युड के हुन्छ, अरू मान्छे ठुलो भएको देख्नै नचाहने, कोही कोही मान्छेलाई सधैँ घृणाले हेर्ने, चाहे शत्रु नै भए पनि हाम्रो एटिच्युड के हुनुपर्छ, हरेक मान्छेप्रति परमेश्वरको के छ उसप्रति त्यो हुनुपर्छ नि, होइन? परमेश्वरले तपाईँ र म प्रति घृणाको विचारले हेर्नुभयो भने त हामी त सिद्धि गयौँ नि, तर परमेश्वरलाई घृणा नलाग्ने त छैनौँ नि हामी, हामी पापी छौँ नि त, हामी दुष्ट छौँ नि त, हामीले गलत गरिराख्छौँ नि त, तर परमेश्वरले के गर्नुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ नि त। त्यस कारणले त्यो कुरो महत्त्वपूर्ण छ। त्यसैले आज तपाईँलाई मैले चाहिँ यो नेगेटिभ पक्ष जो चाहिँ झुट्टा शिक्षकहरू, झुट्टा प्रचारकहरू, झुट्टा कामहरू जो मण्डलीभित्रै भइराखेको हुन्छ, योभन्दा अगाडि नै हामीले थुप्रै सिकेका छौँ, अनि आज खालि छोटो मात्रै गर्छु भनेर मैले सुरु गरेको, अनि यो चाहिँ पहिलो खण्ड जुन चाहिँ केवल एक र दुई पद होला, होइन? पहिलो तिमोथी 4:1-2, यो कपटपूर्ण विश्वास, यसको सम्बन्धमा हामी हेर्नेछौँ। कपटपूर्ण विश्वासको सम्बन्धमा पहिलो चाहिँ, होइन, कसरी यो कपटपूर्ण विश्वास चाहिँ कस्तो खालको विश्वास हो भन्ने कुरा चाहिँ हामीले यहाँ हेर्छौँ। यहाँनिर यो कपटपूर्ण विश्वासमा चाहिँ पहिलो खण्ड चाहिँ के छ, तपाईँलाई यो सबै कुरा हेर्न चाहिँ मसँग टाइम छैन, र मैले खालि एउटा दुईवटा तिनवटा पोइन्टसम्म जान्छु कि, होइन, त बाँकी अर्को समयमा फुर्सद भयो भने हेर्छौँ। तर यहाँनिर के छ भने पहिलो चाहिँ अङ्ग्रेजीमा कुरा गर्दाखेरि वेब्स अफ डिसेप्सन, यहाँ चाहिँ छल कपटका लहरहरू, वेब्स भनेको लहर, डिसेप्सन भनेको छल कपट अथवा छक्याउने कुरा, डिसिभ्ड, डिसेप्सन। अहिलेको मान्छेहरू भनेको के हुन्छ, आजका मान्छेहरू भनेको प्राय जसो तथ्य र सत्य कुरामा आधारित कुरा बुझ्न सक्दैनन्, किन उनीहरूलाई त्यो स्रोत नै थाहा छैन, किन अहिले त मिडियाले गर्दाखेरि, विभिन्न किसिमको टिभीले गर्दाखेरि, अहिले त अब सबै फोनमै हुन्छ धेरै जस्तो, स्मार्टफोनले गर्छ काम, अनि मान्छेले के कुरा भन्ना छ हामीले कहिलेकाहीँ विश्वास गर्न थाल्छौँ, मान्छेको बारेमा पनि विश्वास गर्छौँ, अनि त्यसको पछि कुद्न थाल्छौँ, होइन? अनि त्यो कतिचोटि चाहिँ त्यो के हुन्छ, सत्यतामा आधारित होइन, हाम्रो बानी कुनै पनि कुरा सुन्ने बित्तिकै त्यसलाई पछ्याउनुको साटो त्यो के रहेछ भनेर बुझ्न, पहिला बुझ्न खोज्ने, स्केप्टिक भन्छ अङ्ग्रेजीमा, त्यसलाई पहिला त डाउटकै दृष्टिले हेर्नु पऱ्यो नि, जे भन्यो त्यसैको पछिलाई अन्त मान्छे त फस्छ नि त, होइन? तर अहिलेको मान्छेहरू भनेको चाहिँ जे भन्छ त्यसैमा कुदिरह हुन्छ, त्यस कारण छल त्यो एउटा चाहिँ के छ भने यो शैतानको सिस्टमभित्रबाट आएको कुरा हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। किनभने आज यो जुन चाहिँ संसारमा तपाईँ र म छौँ नि, येशु प्रभुको आगमन हुनुभन्दा अगाडिको समय, अनि जुन बेलामा चाहिँ प्रशस्त मान्छेहरू यो, किनभने अहिले चाहिँ छल कपटका लहरहरू, डिसेप्सनको वेब्सहरू, झुक्याउने कुराहरूको वेब्सहरू, भड्काउने कुराहरूको सिजनहरू आइराखेको छ, पुरा सिस्टम नै त्यो छ। अहिले हामीले हेर्दाखेरि संसारिक तवरको कल्चर भन्नु, संसारिक तवरको संस्कृति भनौँ न, कल्चर अथवा सिस्टम अथवा कुनै पनि कुराहरू के छ, जुनसुकै क्षेत्रमा तपाईँले हेर्नुभयो भने संसारिक तवरले दुष्टतालाई बढिराखेको छ, होइन? विशेष गरी यहाँ अमेरिकामा बस्नेहरूको लागि चाहिँ धेरै थाहा हुन्छ। अनि अर्को के हुन्छ भने अमेरिकाबाटै सुरु भएर नेपालमा पनि त्यो लागु भइराखेको हुन्छ। त्यसैले त्यो पहिलो कुरा भयो। दोस्रो कुरो चाहिँ झुट बोल्ने आत्मा, लाइङ स्पिरिट। अब यो झुट बोल्ने आत्मा, त्यसैले यो झुट भन्ने कुरो यति सिरियस छ कि तपाईँ र म विश्वासी भएर पनि, किनभने हामी त त्यो जीवनबाट आयौँ जहाँ चाहिँ झुट बोलिन्थ्यो, अनि अहिले पनि मान्छेहरूले सचेत भएन, परमेश्वरको आत्मालाई ठाउँ दिएन भने झुटमै रहेको हुन्छ। र एउटा कुरा तपाईँ र मैले क्लियर जान्नुपर्छ के छ भने, तपाईँ र म जबसम्म झुटमा बस्छौँ नि, तपाईँ र मबाट सानो कुरा पनि झुट गर्छौँ नि, वी सर्भ डेबल, शैतानलाई सर्भ गर्छौँ। कति सिरियस कुरा हो, तपाईँ र म परमेश्वरका हौँ, उहाँका सन्तहरू, होइन, अनि परमेश्वरका छोराछोरीहरू, हामी त झुटालाई त्यागेर सत्यको पछि लाग्ने नि, परमेश्वर सत्य हुनुहुन्छ नि, येशु प्रभु बाटो सत्य र जीवन हुनुहुन्छ, तर मान्छे झुटाको, झुट बोल्ने आत्माको पछि, किनभने त्यो कुरो बाइबलमा प्रष्ट छ। त्यसको बारेमा हामीले एक पदमा राम्रोसँग हेर्छौँ। अर्को चाहिँ अशुद्ध विवेक अथवा अन्तस्करण, हामीले अस्ति भर्खर पहिलो तिमोथी 1:5 नै त्यहाँनिर के छ, निष्कपट विश्वास, शुद्ध हृदय अनि असल विवेक भनेर पढेको थियो, होइन? त्यो असल विवेक, विवेक असल नहुनुको कारण के हुन्छ, उसको विश्वासबाट सुरु हुन्छ, त्यो विश्वास सही कुरामा नहुने बित्तिकै के हुन्छ, उसको हृदय पनि शुद्ध हुँदैन, जब हृदय शुद्ध छैन उसको विवेक कहिले पनि असल हुन सक्दैन। त्यसले यो एकदम एउटा साइकल जस्तै एउटा ठ्याक्कै उसको विश्वासबाट सुरु हुन्छ सबै, होइन? तर त्यसैले यहाँनिर शुद्ध विवेकको कुरा यहाँनिर आयो, डेड कन्सेन्स, अहिलेको मान्छेहरूमा व्याप्त भएको कुरा। अब डेड कन्सेन्स भएको मान्छे कस्तो हुन्छ, जसले चाहिँ गलत काम पनि गरिराखेको हुन्छ, उसले कहिले पनि आफैलाई त्यो दोषी के भन्छ गिल्टी फिल गर्दैन क्या, किनभने ऊ पापमा डुबेकै छ नि त। तपाईँ र मैले कुरा के गरिरहेछौँ यहाँ भनेदेखि नि संसारको मान्छेको कुरा गरिरहेको छैनौँ नि, हामीले क्रिस्चियनको कुरा गरिरहेछौँ नि। किन हामीले मान्छेहरूलाई घृणा गर्छौँ, किन हामी मान्छेहरूलाई प्रेम गर्दैनौँ, किन परमेश्वरको उद्देश्य भन्दा आफ्नो जीवनको स्वार्थ पुरा गर्ने कुरामा हामी जहिले पनि तल्लीन हुन्छौँ। सबै कुराको प्राथमिकता आफै बन्ने कुरामा मात्रै यो सांसारिक नजरले मात्रै हुन्छ। तपाईँलाई म देखाइदिनुहोस् मलाई कुनै व्यक्ति जसले सांसारिक नजरले नहेरेर सेल्फिस कुरा नगरेर परमेश्वरको राज्यको वृद्धिको लागि आफ्नो जीवन दिएको मान्छे देखाउनुहोस्। पावलको जीवन तपाईँले देख्नुहुन्छ, धेरै मिसिनेरीको जीवन देख्नुहुन्छ, जसले आफ्नो ज्यान पनि फालेर अरू देशमा गएर सुसमाचार सुनाउँछन्, अनि कतिजना मान्छेहरू यसै आफ्नै ठाउँमा पनि परमेश्वरको सेवा हुन्छन्। तर त्यो चाहिँ के एक दुईजना मान्छेको लागि मात्रै हो, तपाईँ र मेरो बोलावट चाहिँ त्यस्तो हो खासमा, होइन? अनि अर्को चाहिँ झुटो धार्मिकताको जाल भनेको चाहिँ द ट्र्याप अफ यो एसेटिजम, एसेटिसिजम भनेको चाहिँ अब यो नेपालीमा बुझाउन चाहिँ झुटो धार्मिकता मैले लेखेको छु। उदाहरणको लागि चाहिँ यो धेरै जस्तो चाहिँ गहना नलगाउने, खानेकुरा बार्ने, यस्तो यस्तो कुराबाट आउँछ। 40 दिन फास्टिङ गर्ने, कतिचोटि त्यो पनि फास्टिङ गर्ने कुरा असल हुन्छ, तब मान्छेले धार्मिकताको लागि आफ्नो घमण्डको लागि गर्छन्, त्यो गलत हुन्छ। जस्तो जतिचोटि जति धेरै दुःख सह्यो हो, हिन्दूहरूको त्यस्तो विचार छ नि, जति बढी कष्ट सह्यो त्यति बढी धार्मिकता आउँछ भनेर। बाइबलीय धार्मिकता चाहिँ तपाईँ र मेरो कोसिसबाट आउँदैन। तपाईँ र मैले 40 चोटि देखेँ, 100 चोटि 100 दिनै नखाए पनि धार्मिकता आउँदैन, उद्धार पाइँदैन। प्रियहरू, उद्धार दिनको लागि त यसुको अनुग्रह हो नि त, उहाँ क्रुसमा मर्नु भएको कुरा मात्रै हाम्रो उद्धारको कुरा हो। त्यसैले झुटो धार्मिकता मैले भनेको छु। कतिजना मान्छेहरूले चाहिँ के विचार छन्, म परमेश्वरको सेवा गरिरहेको छु, तलब पनि नल्याउँला अथवा यस्तो पनि नहोला, मैले यहाँ गरेको छु, यतिजनालाई यसो गरेको छु, यहाँ यसो गरेको छु, यसलाई यसो, त्यो सबै कहिलेकाहीँ एसेटिसिजम जस्तो देखा पर्छ, झुटो धार्मिकता। किनभने कुनै पनि व्यक्तिको उद्धार चाहिँ टोटल्ली परमेश्वरमा, येशु ख्रिस्टले गरेको काममा भरोसा गर्नु, सित्तैमा उहाँबाट उद्धार हुन्छ, तपाईँ र मेरो कामबाट होइन। तर के हुन्छ, तपाईँ र म जब झुसिल किल्लाबाट पुतलीमा जस्तै एउटा पापी मान्छेबाट नयाँ जन्म पाएको परमेश्वरको छोराछोरीको रूपमा हामी परिवर्तन हुन्छौँ, हामी जिउने स्वभाव बदलिन्छ, त्यो स्वभाव बदलेर हामीले मुक्ति पा होइन। त्यसैले यो पनि एउटा अर्को महत्त्वपूर्ण कुरा हो। त्यसैले कोही पनि व्यक्तिले म चाहिँ धेरै प्रार्थना गर्छु, म चाहिँ धेरै यस्तो गर्छु, म चाहिँ यसरी राम्रो प्रचार गर्छु, मैले चाहिँ यति धेरै गर, म चाहिँ अरूभन्दा सिपालु छु, यो किसिमले उसले घमण्ड गर्न सक्दैन, किनभने त्यसले उसलाई व्यक्तिगत रूपमा उसको उद्धारको कुरामा राम्रो हो सबभन्दा जानी हो, तर त्यसले केही पनि फाइदा गर्दैन, किनभने उद्धारको काम चाहिँ येशु प्रभुले गर्नुहुन्छ, होइन? त्यो त्यसैले तपाईँलाई मैले पढ्न चाहेको यो दुईवटा पद, त्यसपछि आजको विषयमा हामी गइहाल्छौँ। केवल एउटा एक पदको कुरालाई म अलिकति तपाईँलाई उल्था गर्न चाहन्छु, अनि यो चाहिँ नेगेटिभ पक्ष छ। यहाँनिर पहिलो तिमोथी 4:1 के छ, पवित्र आत्मा स्पष्टसित भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूत प्रेतका सिद्धान्ततिर मन लाएर केही विश्वासबाट तर्की जानेछन्। अब यो विषयमा चाहिँ, अनि यहाँनिर तपाईँलाई अर्को पद पनि पढौँ, झुट बोल्ने मानिसहरूको छलद्वारा नै यो हुनेछ। के हुनेछ यो काम हुनेछ, होइन? विश्वासबाट तर्किने अनि गलत सिद्धान्तहरूतिर जाने। तपाईँलाई यसको धेरै उदाहरण दिन सक्छु। अनि त्यस्तोले झुट बोल्ने मानिसहरूको छलद्वारा नै यो हुनेछ, जुन कुरामा विवेक तातो फलामले डामेको जस्तो हुन्छ। जुनहरूमा होइन, त्यो गर्ने मान्छेहरू झुट्टामा उसको विवेक, अघि हामीले हेरेको थियौँ विवेक के त, विवेक चाहिँ के हुनु पर्यो, अन्तस्करण चाहिँ अशुद्ध होइन, शुद्ध हुनु पर्यो। त्यो तर यो झुट बोल्ने कुरा गर्ने मान्छेमा के हुन्छ, डेड कन्सेन्स, होइन? उसको विवेकले कामै गर्दैन। त्यस कारण यहाँनिर एउटा यो किङ जेम्स भर्सनमा खास यो पदलाई अलिकति अलिक बुझ्न सकिन्छ होला। नाउ द स्पिरिट, तपाईँलाई अलिकति यसको बारेमा छलफल गरेर आजको विषय म अझै पनि अलिकति एक्सप्लेन गर्न चाहन्छु, अनि थुप्रै यसको बारेमा हामीले बुझ्न जरुरी छ ताकि हामी अरूलाई बुझाउन सक्छौँ। पहिलो तिमीति 4:1 यो किङ जेम्स भर्सनको ट्रान्सलेसनमा यो यस्तो खालको अर्थ बुझिन्छ, नाउ द स्पिरिट स्पिकेथ एक्सप्रेसली, भनेको चाहिँ परमेश्वरको आत्माले अहिले पुरा प्रष्टसँग बोल्नुहुन्छ, द्याट इन द लेटर टाइम्स। अब यो लेटर टाइम्स भनेको चाहिँ आउँदा दिनहरू पनि भन्छौँ हामीले, होइन? इन द लेटर टाइम्स सम स्याल डिपार्ट फ्रम द फेथ गिभिङ हिट टु सेड्युसिङ स्पिरिट, भनेको चाहिँ सेड्युसिङ स्पिरिट भनेको त्यो छल्ने आत्माहरूलाई सुनेर चाहिँ उनीहरू आफ्नो विश्वासबाट, भनेको मतलब परमेश्वरको सत्य वचनको शिक्षाबाट तर्किने छन्। अनि अहिले पनि तपाईँले कति धेरै मण्डलीहरू बाइबलमा सिकाएको कुराहरूभन्दा फरक फरक सिद्धान्तहरूलाई पछ्याउने विभिन्न किसिमको विषयमा तपाईँलाई म उदाहरण दिन सक्थेँ, कसरी मान्छेहरू डिपार्ट भएका छन्। अनि हामीले होसियार हुनुपर्छ, त्यस कारण जहिले पनि हामीले चाहिँ परमेश्वरको वचनको एक एक पदलाई, एक एक शब्दलाई चाहिँ सही ढङ्गले मान्नुपर्छ। अनि कतिचोटि हामी जस्तै क्रिस्चियन लाग्छ, तर कति धेरै कुराहरू उनीहरूले बाइबलको कुरालाई अर्कै किसिमले हेर्दा हेर्दा के छ, मान्छेहरू टोटल्ली ख्रिस्टलाई छोडेर अर्कै बाटो लागिसके, सोसियल गस्पलको रूपमा गइसकेको हुन्छ। त्यस कारणले अनि यहाँनिर के छ, डक्ट्रिन्स अफ इभिल भनेको छ यसलाई, होइन? अनि अस्तिको हप्ता तपाईँलाई मैले के भनेको थिएँ, एउटा चाहिँ शैतानको डक्ट्रिन, अर्को चाहिँ परमेश्वरको डक्ट्रिन भनेर पनि अलिकति सिकाएको थिएँ मैले, होइन? त्यस कारणले शैतानको डक्ट्रिन, त्यसैले मण्डलीमा एकताको कुरा, मण्डलीमा पवित्रताको कुरा, मण्डलीमा परमेश्वरको राज्यको विस्तारको कुरा, यो महत्त्वपूर्ण कुराहरू हुन्। तर त्यो नहुँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि शैतानको कुरा पनि हुनसक्छ। अनि कतिचोटि मण्डलीमा एकता देखिँदैन, फुट देखिन्छ, मण्डली ग्रुपिजम देखिन्छ, भित्रभित्रै कुरा काट्ने कुराहरू देखिन्छ, अनि कतिचोटि मान्छेलाई आफ्नो आफ्नो पक्षमा खिच्ने, होइन? अनि कुनै पनि मान्छेलाई मण्डलीप्रति जुन खालको उत्साह दिनुपर्ने आत्मिक रूपमा, वृद्धिको रूपमा, त्यो कुरा चाहिँ कहिले पनि मान्छेमा देखिँदैन। त्यो सबै किन हुन्छ, किनभने उसभित्र काम गर्ने आत्मा चाहिँ गलत हुन्छ, त्यस कारणले त्यस्तो हुन्छ। त्यसैले परमेश्वरको वचन, सत्य वचनप्रति विश्वासीहरू, विशेष गरी अगुवाहरू सही अर्थ लगाउने, त्यसलाई सही प्रकारले, त्यसको त्यो वचनमा भन्न खोजेको कुरा के हो सही प्रकारले भन्ने, किनभने परमेश्वरको वचन चाहिँ वास्तविक रूपमा अपरिवर्तनीय छ भन्ने कुरालाई मान्यता दिने, वास्तविक रूपमा त्यो कुरालाई स्वीकार गर्ने एकदमै महत्त्वपूर्ण छ। अनि मैले अघि सुरुमै भनिसकेँ के छ भनेदेखि, धेरैचोटि चाहिँ आजका मण्डलीहरूले परमेश्वरको वचनलाई चाहिँ बदल्या छन्। त्यसैले तपाईँलाई मैले एक दुईवटा उदाहरण अस्ति पनि दिएको थिएँ, कतिवटा डिनोमिनेसनहरू अहिले संसारको कुराहरूलाई चाहिँ उनीहरूले स्वीकार राख्छ, जो चाहिँ टोटल्ली बाइबलको अनुसार चाहिँ टोटल्ली पाप हो, अनि त्यो कुरो नेपालमा पनि आउन सक्दैन भन्ने छैन। त्यसैले हामीले कहिलेकाहीँ हामीले जुन विश्वास गर्छौँ त्यसको एउटा उदाहरण दिन्छौँ, होइन? हाम्रो हरेक कुराको बारेमा बाइबलमा जे लेखेको छ हामी त्योभन्दा दाहिने बायाँ जाँदैनौँ, किन भन्दाखेरि हामी चाहिँ परमेश्वरको वचनबाट तर्किनेवाला छैनौँ। त्यस कारणले यहाँनिर यो पहिलो तिमोथी 4:1 पदलाई चाहिँ गहिरेर विचार गर्यो भने के छ भनेदेखि, त्यहाँनिर पछि आउने समय भनेको बारेमा चाहिँ के कुरा हो त, कहिलेको समय यो पछि आउने समय, यो कुरालाई अलिकति विचार गर्नुपर्ने हुन्छ। यो पछि आउने समय भनेको चाहिँ अब पावलको बारेमा, पावलले एबिसीको मण्डलीलाई सेवा दिइराखेको, त्यहाँ सुधार ल्याइराखेको, तिमोथीको लागि लेखेको पत्रमा यी कुराहरू लेखेका छन्। त्यसको मतलब के छ भने येशु प्रभुको आगमन आउनै लागेको बेलामा भन्दा पनि आज तपाईँ र मेरो जीवनमा पनि, त्यतिखेर तिमोथीले नै सिकाउने मान्छेहरूलाई यो कुरा जान्नु जरुरी थियो। त्यो भनेको चाहिँ त्यो समय भनेको चाहिँ अब येशु प्रभुलाई पर्खिँदै गर्दाखेरि, होइन? एउटा त मुख्य कुरा नै हो त्यो, आउने समय भनेको चाहिँ येशुको दोस्रो आगमनको समय, तर पुरै दोस्रो आगमन हुने बेला भन्दा पनि यो समय, जुन समय चाहिँ हामी येशुको पर्खाइमा छौँ, त्यो बेलाहरूमा चाहिँ के कुराहरू हुन्छ भन्ने कुरा चाहिँ तपाईँले यहाँ पहिलो तिमोथी 4:1 प्रष्टसँग देख्नुहुन्छ। अनि यो कुरो चाहिँ परमेश्वरको वचनमा चाहिँ पावलले कसरी प्रकाश पाएका थिए, पावलले धेरै कुराको प्रकाश पाएका थिए पवित्र आत्माद्वारा। अनि त्यसको बारेमा भन्दाखेरि पावलले चाहिँ नयाँ नियममा 13 पत्रहरू लेखेको छ, सबभन्दा बढी। अनि पावलले जब येशु प्रभुलाई दमस्कसको रोडमा भेटेको थिए। अनि भनिन्छ येशु प्रभुले त्यतिखेर नै पाउललाई धेरै कुराको ज्ञान दिनुभयो, धेरै कुराको प्रकाश उनले पाए। जसरी हामीले बप्तिस्मा के अरे युहन्ना प्रेरित युहन्ना पत्मोसको टापुमा हुँदाखेरि पाएको दर्शनबाट के भन्छ प्रकाशको पुस्तक लेखेका थिए, होइन? र पावल जो येशु प्रभु संसारमा हुँदाखेरि येशु प्रभुसँग थिएनन्, तर येशु प्रभुलाई दमस्कसमा भेटेपछि उनी प्रेरितको रूपमा येशु प्रभुको सेवामा समर्पित भएको हामीले देख्छौँ। त्यसैले ख्रिस्टको दोस्रो आगमनको दिन नजिक आइरहेको कुरा त छँदैछ। परमेश्वरको सत्य वचनबाट पतन हुनेहरू प्रशस्त आउनेछन्। त्यसकारण आज यो खण्डबाट तपाईँले परमेश्वरको वचनबाट तर्किने पतन हुने कुराबाट तपाईँले थाहा पाउनुपर्छ कि हामी जस्तै लाग्ने चर्चहरू कतिवटा चर्चहरूमा फरक सिस्टमहरू ल्याउँछन्। वचनमा एउटा कुरा भनेको छ, उनीहरूले अर्कै अर्थ दिन्छन्। यो कुरो त सुरु भइसकेको छ। त्यसकारणले यहाँनिर मुख्य के छ भने हामीले यी सबै कुराहरूमा हामीले जहिले पनि परमेश्वरको वचनको नजिक जानुपर्छ, जसको अर्थ हामी बुझ्न सक्छौँ अन्तका दिनहरू नजिक छ भन्ने एउटा कुरा हो। अर्को चाहिँ हामी यहाँ देख्न सक्छौँ आजको मण्डली बाइबलीय शिक्षाहरूमा कसरी बाइबलीय शिक्षामा अगाडि बढेका छन्, बाइबलीय शिक्षालाई पूर्ण रूपमा स्वीकारेका छन् कि कतिवटा कुराहरू चाहिँ समयअनुसार बदल्दै गएका छन्, होइन? त्यो कुराले चाहिँ के देखिन्छ भने यो पावलले पवित्र आत्माको शक्तिमा देखेको जुन दर्शन छ र तिमोथीलाई लेख्दैछन् त्यो भविष्यवाणी जस्तै आजको मण्डलीहरू गलत शिक्षाहरूमा तर्किराखेको कुरा तपाईँ र मैले देख्छौँ। त्यस कारण तपाईँ र मेरो लागि शिक्षा के हो भने हामीले चाहिँ जहिले पनि वचनको नजिक जानु पर्यो। कसैलाई खुसी बनाउनु, कसैसँग मिल्नु यो सम्बन्ध छैन। कतिचोटि चाहिँ के हुन्छ भने हामी चाहिँ मान्छेलाई खुसी बनाउनलाई बाइबलका कुराहरूमा पनि हामी सिरियस हुँदैनौँ। आज विशेष गरी तपाईँलाई म भन्न चाहन्छु, अमेरिकाको मण्डलीमा यहाँको डिनोमिनेसनल चर्चहरूमा कति धेरै चर्च, होइन आज मसँग धेरै समय त छैन, छोटो छोटो गरेर सिधाउन चाहन्छु, कति धेरै चर्चहरू चाहिँ योभन्दा 20 वर्ष अगाडि, अझ म पहिलोचोटि आउँदा 35 वर्ष अगाडि कतिवटा चर्चहरूमा, म एउटा उदाहरणको लागि एङ्ग्लिकन चर्च भन्छ, मलाई साह्रै मन पर्थ्यो, म बेला बेलामा त्यो चर्चहरूमा जान्थेँ, असल थियो। अहिले त्यो चर्चले यति बदलिदियो, उनीहरूमा चाहिँ पुरुष पुरुष बे गर्नेहरू पनि पास्टर हुन सक्ने, एउटा सानो उदाहरण। त्यस्तो कति धेरै कुराहरू परिवर्तन गरेपछि के भयो, कति चर्चहरू चाहिँ तिनीहरूबाट छुट्यो, किनभनेदेखि उनीहरू चाहिँ परमेश्वरको वचनलाई नै मान्यता दिन चाहन्थे। त्यो धेरै अरू अरू चर्चहरूमा पनि त्यो छ, होइन? त्यस कारण तपाईँ र मेरो लागि एउटा शिक्षा के छ, हामीले चाहिँ हाम्रो मण्डलीमा बाइबलीय शिक्षालाई पछ्याउनु पर्ने हुन्छ। त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले अब यहाँनिर के छ भने हाम्रो समाज र संस्कृति जतिसुकै परिवर्तन हुँदै जान्छ, हामी परमेश्वरको वचनबाट परिवर्तन तर्किने कुरा हुनु हुँदैन। कति मण्डली समुदायमा चाहिँ बाइबलबाट तर्किरहेको प्रष्ट हामीले देखेका छौँ, अनि कतिचोटि त धेरैचोटि त तपाईँले देखिराख्नु भएको छ। तपाईँलाई म यो कुरा क्लियर भन्छु, कतिचोटि एकदम सिनियर मान्छेहरू, ठुला ठुला नाम भएका, ठुला ठुला मण्डलीमा, तर उनीहरू पोस्टको लागि, पदको लागि, पैसाको लागि, अनि आफ्नै प्रभावको लागि जुनसुकै कुरा गर्न तयार छन्। उनीहरूले कहिले पनि एउटा बलिदानपूर्ण त्यागी जीवन, परमेश्वरको महिमा गर्ने, आफू विनम्र भएर आफ्नो केही पनि नखोज्ने, तपाईँले त्यस्तो मान्छेहरू कम पाउनुहुन्छ। अनि त्यसो हुँदै जाँदा के हुन्छ भने सबै मान्छे त्यस्तो भएपछि त हामीले पनि बुझ्दैनौँ कि यो त जरुरी छ, यस्तै पो हो क्या रे भन्ने। तर तपाईँले बाइबलमा त्यस्तो पाउनुहुन्न नि, कहिल्यै पाउनुहुन्न। न त क्रिस्चियनले काहीँ राजनीतिमा भाग लिएको देख्नुहुन्छ, न काहीँ यो राजनीतिक रूपमा अहिले त के छ भने हरेक जिल्लामा, हरेक गाउँमा, हरेक क्षेत्रमा के छ, क्रिस्चियनको पनि क्षेत्र छ। मलाई लाग्छ त्यो गलत छ। क्रिस्चियनहरू चाहिँ केवल सङ्गति र मान्छेलाई ख्रिस्टमा बढाउने कुरामा, परमेश्वरको राज्य विस्तारमा मात्रै एक हुनुपर्छ। विशेष गरी स्थानीय मण्डली चाहिँ एउटा सबभन्दा एक ढिकाको कुरा, किनभने त्यसको शिर चाहिँ यसो हुनुहुन्छ नि त। अनि परिवर्तन त मण्डलीले होइन नि ल्याउने, परिवर्तन ख्रिस्टले ल्याउने हो। त्यो मण्डलीमा ख्रिस्ट हुनु पर्यो, ख्रिस्टलाई पहिलो ठाउँमा राख्नु पर्यो। त्यसैले यो कुरो कहिलेकाहीँ हामीले बिग्रिन्छौँ, मेरो चर्च चाहिँ यस्तो भने होइन, मेरो त चर्चै छैन, येशु ख्रिस्टको चर्च हो, सबै चर्च येशुको हुनुपर्छ। त्यसैले हाम्रो सोचाइमा हामीले सही सोच्न सुरु गर्नुपर्छ। त्यसैले वास्तवमा नयाँ नियमको अरू खण्डहरूमा पनि यहाँ जस्तै, होइन, यहाँ तपाईँलाई मुख्य के देखाएको थिएँ मैले भनेदेखि, यहाँनिर पवित्र आत्मा आत्मामा पवित्र आत्मा स्पष्टसित भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्माहरू र भूत प्रेतका सिद्धान्ततिर मन लगाएर कोही विश्वासबाट तर्की जान्छन्। यहाँनिर तपाईँलाई मैले के भन्न चाहन्छु भने, यो भित्र चाहिँ सबै किसिमको आत्मा पर्छ जो चाहिँ परमेश्वरको वचन भन्दा कमतिर लाग्छ। परमेश्वरको वचनलाई कल्चर भनेर विभिन्न किसिमको नाम दिएर त्यहाँबाट तर्की राखेको हुन्छ, अथवा मण्डलीमा पवित्रता र आत्मिकी वृद्धि के भन्छ आत्मिकी विजेतातिर होइन कि शारीरिक फाइदातिर लागिराखेको हुन्छ। त्यसैले पावलले अरू धेरै खण्डमा यसको बारेमा भनेको कुरा हामी पाउँदछौँ। परमेश्वरको सत्य वचनप्रति विश्वास गर्नबाट पछि हट्दै जाने मान्छेहरू अन्तका दिनहरूमा प्रशस्त आउँछन् भन्ने कुरा बाइबलमा हामी देख्छौँ। अनि नयाँ नियमको यी बाइबल खण्डमा दिएको चेतावनीहरू त्यो चाहिँ के लेखेको छ भने, तपाईँलाई मैले योभन्दा अगाडि पनि पढिसकेको छु, यहाँ चाहिँ दोस्रो थेस्लोनिकी 2 अध्यायको विशेष 3 पद, तर तपाईँलाई 1 र 2 पद पनि म पढ्न चाहन्छु। हे दाजुभाइ दिदीबहिनीहरू, हो हाम्रो प्रभु येशु ख्रिस्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहो। यस्तो खालको भन्ने मान्छेहरू पनि निस्किन्छन्। अब कतिचोटि मान्छेहरू अगमबाणी बोलेको दावी गर्न थाल्छन्। जुन कुरो बाइबलभन्दा बाहिर छ ती सबै कुरामा हामीले एकदमै होसियारी हुनुपर्छ। तिनीहरूले अगमबाणी आत्माद्वारा प्रकाश पाएको अथवा हामीबाटै आएको पत्र भनी दावी गरे तापनि तिनीहरूलाई विश्वास नगर। अब यो कुरा आजकल पनि अगमबाणी बोल्ने मान्छेहरू धेरै ठाउँको मण्डलीहरूमा हुन्छन् नि, होइन? उनीहरूले भनेका कुराहरू कतिचोटि बाइबलीय छैन। त्यसको बारेमा मैले घरिघरि दोहोऱ्याउने गर्छु, हाम्रो लागि आज अगमबाणी कसले बोल्छ भन्दाखेरि जसले चाहिँ परमेश्वरको वचनकै खण्डमा जो प्रष्ट छ त्यसलाई प्रष्ट गर्छ। उसको आत्माले त्यसलाई उस त्यो वचनप्रति एउटा गहिरो के भन्छ यो इम्प्रेसन भन्छ अङ्ग्रेजीमा, उसलाई त्यो वचनद्वारा परमेश्वर बोल्नुहुन्छ, उसलाई त्यो वचनप्रति जोस आउँछ, त्यसले देखाउनुहुन्छ। त्यस कारण उसले चाहिँ त्यो चाहिँ त्यसलाई भन्छ अहिले, किनभने हाम्रो समय सापेक्ष। तर आज चाहिँ अगमबाणी बोलेर अर्कै वचन आउने कुरा चाहिँ बाइबलीय होइन भनेर हामी विचार गर्छौँ। त्यसैले दोस्रो थिसलुनीकि 2:3 चाहिँ यहाँ अहिले मैले कुरा गरेको कुरा, कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस् किनकि पहिले विद्रोह नआएसम्म, अथवा यो विद्रोह भनेको चाहिँ के छ भनेदेखि विद्रोहको छोरा पनि भन्छ, त्यो चाहिँ एन्टाइ क्राइस्ट भन्छ अङ्ग्रेजीमा, होइन? पापको मानिस अर्थात् विनाशको छोरो यहाँ लेखेको छ, प्रकट नभएसम्म त्यो दिन आउने छैन। यो यहाँ लेखेको कुराको दिन आउने छैन भन्न खोजेको कुरा चाहिँ त्यो हो। त्यसैले त्यो दिन भनेको चाहिँ त्यो विनाशको छोरा आउने कुराको बारेमा यहाँ लेखेको छ। अर्को चाहिँ तपाईँलाई पहिलो योहन्ना 2 अध्यायमा 18 र 19 पद पनि पढ्न चाहन्छु। ससाना केटी केटाकेटीहरू, आखिरी घडी यही हो, ख्रिस्ट विरोधी आइरहेछ, यानि ख्रिस्ट विरोधीकै कुरा छ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौँ कि यो आखिरी घडी हो। भन्नु खोजेको चाहिँ अघि पहिलो यो 4 अध्यायको 1 पदमा के थिए, पछिका दिनहरूमा, होइन? पछि आउने समयमा छलीको आत्माहरू भूत प्रेतको सिद्धान्ततिर मन लगाएर कोही विश्वासबाट तर्की जानेछन् भनेर भन्नु खोजेको कुरालाई यसले चाहिँ के भन्छ, त्यो दिन चाहिँ जब मान्छेहरू ख्रिस्ट विरोधी आत्माहरू आउँछन् एन्टाइ क्राइस्टहरू, त्यो थाहा हुन्छ कि अब यो अन्तिम घडीहरूतिर आइरहेका छौँ। यहाँनिर 29मा के छ, 19मा के छ, तिनीहरू हामीबाट निस्केर गए ताप गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रो हुँदा हुन् त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा थिएनन् भनेर भन्ने कुरा प्रष्ट प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के निस्केर गएको कुरा यहाँनिर छ, अनि यो प्रेरित युहन्नाले यो लेखिराखेका छन्। त्यसको बारेमा हेऱ्यो भनेदेखि परमेश्वरको वचनमा सहमति नभएर गएका मान्छेहरूको बारेमा यहाँनिर लेखिएको छ, अनि कतिचोटि झुटा खालको परमेश्वरको बाइबलीय शिक्षा नमान्नेहरू। अब अहिले पनि हाम्रो मण्डलीहरूमा के समस्या छ भने, भित्रभित्रै गुटबन्दी गर्ने, क्रिटिसाइज गर्ने, फुटाउने, विद्रोह गर्ने, यो सबै कुरा वास्तवमा शैतानको आत्माबाट हुन्छ भन्ने कुरो हामीले निश्चित हुनुपर्छ। किनभने अब जसले गरे पनि चित्त नबुझ्ने कुराहरू छ, कसैप्रति नराम्रो एउटा अनुभव छ, त्यसको समाधानको बाटो बाइबलमा छ, आज्ञा छ, मत्ती 18:18 2, 3, 4 स्टेप छ। त्योभन्दा बाहेक अरू किसिमले गर्नु चाहिँ परमेश्वरको आज्ञा विरुद्ध हुन्छ भनेर हामी बुझ्छौँ। त्यसैले शैतानद्वारा सञ्चालित संसारमा लिडरले धेरैलाई विश्वासबाट तर्काउनेछन्। अहिलेको संसार भनेको चाहिँ के छ? शैतानबाट सञ्चालित छ। अहिलेको जति पनि पोलिटिकल लिडरहरू छन्, जति पनि कुराहरू भइराखेका छन्, हामीलाई थाहा हुनुपर्छ तिनीहरू शैतानबाट सञ्चालित छन्। त्यसैले तपाईँ र म जो ख्रिस्टमा छौँ नि, हामीले यो आत्माको बारेमा एकदमै होसियारी हुनुपर्छ। तपाईँ र म पवित्र आत्मामा छौँ कि संसारको आत्मा अथवा शैतानको आत्मामा छौँ? यद्यपि नाम ख्रिस्टकै लिएर पनि कतिचोटि हामी परमेश्वरको आत्माभन्दा अर्कै काम गरिरहेका हुन्छौँ। यदि हामीले मण्डली फुटाउने काम गर्छौँ, मण्डलीमा विद्रोह ल्याउने काम गर्छौँ, गुटबन्दी ल्याउने काम गर्छौँ, एउटाले अर्काको कुरा काट्न थाल्छौँ, ती सबै कुरा पाप भनेर लेखेको छ नि त बाइबलमा, होइन? त्यसैले वास्तवमा पहिलो तिमोथी 4:1 प्रभुको आगमन हुनु अगाडि भन्ने समयको मतलब चाहिँ त्यो हुनै लागेको समयभन्दा पनि अहिले तपाईँ र मेरो समयमा पनि भन्ने अर्थ लगाउँछ। त्यसैले अहिले पनि तर्केर जाने मान्छेहरू धेरै छन्। अनि त्यसैले पावलले यहाँ तिमोथीलाई वास्तवमा के भन्न खोजेका छन्, अझ नजिकबाट विचार गर्यो भनेदेखि हामीले के थाहा पाउँछौँ भनेदेखि, आज हामीहरूको लागि पनि यो शिक्षा दिएको छ भन्ने कुरा हामी बुझ्छौँ। जुन कुरा आज पनि भइरहेका छन् मण्डलीभित्र, झुट्टा नक्कली विश्वासहरू धेरै छन्। अघि हाम्रो विषय आजको के थियो भन्दाखेरि, आजको विषय चाहिँ कपटपूर्ण विश्वास, होइन? तपाईँलाई मैले त्यो कुरा, कपटपूर्ण विश्वास, आजको विषय कपटपूर्ण विश्वास। त्यसैले कपटपूर्ण विश्वास, अनि अस्ति नै हामीले एनिवे पहिलो तिमोथी 1:5 निष्कपट विश्वास हुनु पर्यो, होइन? भनेको चाहिँ टोटल परमेश्वरको वचनलाई स्वीकार्ने विश्वास। कपटपूर्ण विश्वास भनेको के छ भनेदेखि, विश्वास गरेका छ भनेको छ, तर भित्रभित्रै स्वार्थी कुराहरू पनि लिइराखेको बेलामा त के छ उनीहरूले त, जब जब हामी स्वार्थी काम गर्छौँ नि, मान्छेलाई क्रिटिसाइज गर्छौँ, मण्डलीलाई फुटाउँछौँ, एउटाले अर्कोलाई अर्काको विरुद्धमा खडा गर्छौँ, के हुन्छ त्यो? त शैतानको विरुद्धमा भयो नि त त्यो, के अरे परमेश्वरको विरुद्ध भयो नि त्यो, कपटी विश्वास भयो नि त त्यो। त्यो कपटी विश्वासलाई त परमेश्वरले दण्ड दिनुहुन्छ नि, त्यो छुटकारा छैन नि। यसको नाम लिएर मात्रै पुग्दैन नि, तपाईँ र ममा यसको आत्मा आउनु पर्यो नि। अनि हामीमा कुन चाहिँ आत्मा हुनुहुन्छ यो एकदमै, त्यसैले यहाँनिर मैले तपाईँलाई भनेको थिएँ झुक्याउने त्यो आत्माहरू भनेर एउटा पोइन्ट तपाईँलाई मैले अघि हेरेको थिएँ, झुटो बोल्ने आत्माहरू, होइन? अनि अर्को चाहिँ अशुद्ध विवेक र अन्तस्करण, अर्को चाहिँ झुटो धार्मिकताको जाल, यो 3 पोइन्ट, होइन? अनि सुरुको चाहिँ वेब्स अफ डिसेप्सन, छल कपटका आत्माहरू। पहिलो तिमोथी 1 चाहिँ हामीले यो कुरा प्रष्टसँग देख्दछौँ। अनि तपाईँलाई मैले धेरैचोटि यसलाई अघि पढिसकेँ, पवित्र आत्मा स्पष्टसित भन्नुहुन्छ कि हामी के अरे पछि आउने समयमा छली आत्मा भूतप्रेतको सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्की जाने छन्। यो कुरो ख्याल गर्नुहोस्, यो विश्वासबाट तर्किने भनेको चाहिँ के हो भनेर गहिरो विचार गर्नुपर्ने हुन्छ। कुनै पनि कुरा हामी गर्छौँ जो बाइबलमा पाप भनेर भनिएको छ, विद्रोह फुटको कुरा गर्छौँ, होइन? हामीमा पवित्र आत्माको भरपुरी छ भने के हुन्छ? आत्माको एकता कायम हुन्छ, होइन? हामीले सायद एफिसी 4:3-5, होइन 3-4-5-6 पदमा चाहिँ त्यहाँ आत्माको एकता कायम राख भन्ने कुरा छ, होइन? सो आत्माको एकताको कुरा गर्दाखेरि के हुन्छ थाहा छ? एकता चाहिँ हामीले बनाउनु पर्ने होइन कि मेन्टेन गर्नुपर्ने भन्ने छ, किन तपाईँ र मैले एकता ल्याउन सक्दैन, कसैले पनि एकता आफै ल्याउन सक्दैन। एकताको आत्मा जब हाम्रो जीवनमा हुनुहुन्छ नि, त्यहाँ एकताको आत्मामा चाहिँ एकता हुन्छ। त्यसले हामीले त्यसलाई मेन्टेन मात्रै, त्यसलाई कायम मात्रै राख्नुपर्छ भन्दाखेरि आत्माको अगुवाईमा रहनुपर्छ आफै। जब तपाईँहरूमा आत्माको अगुवाईमा छौँ, सबैजना आत्माको अगुवाईमा छ, त्यहीँ एकताको आत्माले सबैलाई एकतामा ल्याउनुहुन्छ। त्यसैले सो त्यो बहकाउने आत्मा, दुष्ट आत्माको शिक्षालाई चाहिँ आजको मान्छेहरूले, त्यो भड्काउने आत्माहरू, होइन? अनि कतिचोटि चाहिँ अदृश्य रूपमा, किनभने यो आत्मा पनि अदृश्य छ नि, वास्तवमा यो 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 लेखेको छ नि छल, मैले के भन्छु, वेब्स अफ डिसेप्सन, छल कपटका लहरहरू अथवा सिजनहरू, सिजनको कुरा गर्दाखेरि चाहिँ यो प्राकृतिक रूपले चाहिँ चारवटा सिजन हुन्छ, होइन? सिजन यहाँतिर अमेरिकामा भन्दा चाहिँ फल, समर, विन्टर अनि त्यसपछि स्प्रिङ भन्छ, शरद ऋतु के, वर्षात ऋतु के भन्छ नेपालीमा, होइन त्यो पनि बिर्सिसकेँ मैले। ऋतु भने जस्तै यो छलखपटको पनि एउटा सिजनको रूपमा आउँछ, विभिन्न किसिमका कुराहरू, त्यो सबै शैतानको कुराबाट आउँछ। त्यसैले तपाईँ र म परमेश्वरको वचनमा रहेका मान्छेहरू ती सिजन, त्यस्ता छलखपटका कुराहरूमा फस्नु हुँदैन। मानिसहरू परमेश्वरको सत्यतालाई सधैँ पक्रिराख्नुपर्छ, तर ती झुटा आत्माहरूले के गर्छ, सत्यताबाट बैङ्ग्याउने कुरा गर्छ। शैतानको झुटको पछि लाग्नलाई परमेश्वरको सत्यलाई त्याग्ने मान्छेहरू चाहिँ यो सिजनले ल्याउँछ, यो मान्छेहरू छकिन्छन्। धेरै तपाईँले धेरै व्यक्तिहरू मण्डलीमा त्यस्तो देख्नुहुन्छ। यही सत्यता पवित्र आत्माद्वारा पावललाई प्रकाश दिएको थियो, सायद उनले प्रभु येसुको प्रकाश पाउँदाखेरि यो सबै कुरा पाएकी थिए। वास्तवमा यो संसारको इतिहास, मण्डलीको इतिहास हेऱ्यो भनेदेखि यो धेरै जस्तो झुट्टा शिक्षाहरू, जस्तो यहोवाज विटनेस भन्छ, यो मोर्मन्स भन्छ, यो विभिन्न किसिमको झुट्टा शिक्षाहरू चाहिँ कहिले आयो भन्दा 19 शताब्दीतिर, होइन 19 शताब्दीको अन्ततिर त्यो झुट्टा शिक्षाहरू आयो। त्यसैले अनि अहिले त झन् साह्रो के छ भनेदेखि त्यो भड्काउने आत्माहरू विभिन्न किसिमले संसारको कल्चरलाई मण्डलीमा घुसाएर अमेरिकाको मण्डलीहरूमा त टोटल्ली परमेश्वरको वचनलाई एउटा जीवित मार्गको रूपमा पछ्याउने मण्डलीहरू त एकदम कम मात्रै देखिन्छ, होइन? त्यसैले त्यो कुरामा हामीले विचार गर्नुपर्छ। अनि त्यसैले पावलले चाहिँ यहाँ भनेको कुरा चाहिँ भड्काउनेहरू चाहिँ आउनेछन्, भड्काउने आत्माहरू आउनेछन्, झुट्टा शिक्षा फैलाउनेहरू आउनेछन्। अनि कतिचोटि मण्डलीमा के छ, मान्छेहरूले यो बुद्धि, ज्ञान, समझलाई जोड दिने, कतिचोटि अर्को मण्डलीहरू आउँछ जहाँ चाहिँ इमोसन, भावनालाई जोड दिने, अनि त्यसरी उनीहरू घमण्डमा बढेर जाने, त्यो खालको पनि तपाईँले कतिचोटि देख्नुहुन्छ। तर यहाँ मुख्य कुरा चाहिँ यी सबै झुट्टा फैलाउने अनि बाइबलको शिक्षाको विपरीत यो के भन्छ, यो कपटपूर्ण विश्वासबाट आउँछ, होइन? तर बाइबलीय विश्वास, परमेश्वरको वचनलाई केन्द्र पारेको, येशु प्रभुलाई सेन्टर बनाउने विश्वासमा त्यस्तो कुराहरू आउँदैन, किनभने उनीहरूले परमेश्वरको वचन, जो पवित्र वचनद्वारा उनीहरू जिरेका हुन्छन्। त्यसैले एउटा अर्को विषय के छ भने नि, जब जब हामी बाइबलको कुराहरूमा फरक ल्याउन थाल्छौँ नि, येशु प्रभुको अस्तित्वमा फरक आउन थाल्छ, किनभने क्रिस्चियनिटीको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ येशु प्रभु को हुनुहुन्छ, उहाँले के गर्नुभयो र कसरी हामी उहाँबाट उद्धार पाउँछौँ, त्यो त धेरै गहिरो शिक्षा छ नि। त्यसैले सुसमाचार भनेको चाहिँ येशुको बारेमा सही कुराको शिक्षा हो, क्रिस्चियनिटी भनेको चाहिँ परमेश्वरको बारेमा सही प्रकारको नलेज हो, होइन? अनि त्यसलाई पछ्याउने कुरा हो। संसारको धर्म र क्रिस्चियनिटीमा फरक के छ, परमेश्वरको बारेमा जे छ त्यो कुरा फरक छ। संसारको मान्छेहरूले चाहिँ के गर्छ, हुन त अब उसरी हेऱ्यो भने संसारको मान्छेहरूको देवदेवता भनेको चाहिँ शैतान नै हो, होइन? तर हामीले बाइबलमा के छ, परमेश्वरको बारेमा धेरै कुराहरू थाहा पाउँछौँ, जो परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, सबै कुरा बनाउने हुनुहुन्छ, होइन? त्यसैले मानिसहरू साँच्चो क्रिस्चियन हुन् कि होइनन् भन्ने कुरालाई हामीले कसरी जाँचेर पत्ता लगाउन सक्छौँ, यिनीहरू कसरी थाहा हुन्छ कि, त्यसको लागि चाहिँ हामीले दुई तिनवटा प्रश्न गर्नुपर्छ। कुनै पनि व्यक्ति पक्का साँच्चो क्रिस्चियन हो कि होइन भने थाहा पाउनु चाहिँ उनीहरूले येसुको बारेमा के विश्वास गर्छन्, उनीहरूको येसु चाहिँ कस्तो हुनुहुन्छ भन्दै गर्दाखेरि, कुनै पनि व्यक्ति क्रिस्चियन हुनु भनेको चाहिँ के हो, त्यो येसुको, येसुलाई प्रभु बनाउने कुरा भयो नि त, होइन? येसु परमेश्वर हुनुहुन्थ्यो र पूर्ण रूपमा मानिसको शरीर लिएर संसारमा जन्मिनु भयो, त्यो कुरा स्वीकार गर्ने मान्छे पनि, त्यो पनि स्वीकार गर्नु पऱ्यो। कतिचोटि झुट्टा शिक्षाहरूले येसु प्रभुलाई त्यसरी स्वीकार गर्दैन। अनि अर्को प्रश्न चाहिँ के छ, येसु संसारको उद्धारकर्ता हुनुहुन्छ, उहाँ क्रुसको मृत्युमा पुरै मर्नुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो, अहिले स्वर्गमा हुनुहुन्छ र एक दिन फर्केर फेरि आउनुहुन्छ, जो संसारको मानिसहरूलाई न्याय गर्नुहुन्छ, यो सबै जो येसु प्रभुको बारेमा छ यो सही बुझ्नु पऱ्यो। अब यसले के हुन्छ भन्दाखेरि, तपाईँ र म जो आज यो संसारमा छौँ, येसुमा भरोसा गरेर उहाँको चेला भएका छौँ, हामीले हाम्रो जीवनमा येसुको ठाउँमा अर्को कुराहरू राख्न थाल्यौँ, हाम्रो पापहरूबाट हामीले पश्चाताप गरेनौँ, त्यसलाई त्यागेनौँ भनेदेखि के हुन्छ? यो यसुले त न्याय गर्नुहुन्छ नि, हामी बस्दैनौँ नि। हामीले बस्नु हो भने त के हुन्छ? हामीले छोड्नु पऱ्यो नि, शैतानलाई पुज्ने कुरादेखि छोड्नु पऱ्यो, मूर्ति पूजादेखि छोड्नु पऱ्यो, अन्य धर्मको कुराहरूलाई परमेश्वरको अगाडि निन्दा हुने काम गर्नु भएन। परमेश्वर अन्धकारको अगाडि, उहाँ त ज्योति हुनुहुन्छ नि, होइन? कहिल्यै पनि मूर्ति पूजाको परमेश्वरको अगाडि टिक्न सक्ने कुरा छैन नि। त्यसैले यी सबै विचारमा हाम्रो सही विचार हुनु पऱ्यो, होइन? त्यस्तो हुनलाई चाहिँ येसुको बारेमा हामीले सही बुझ्नु पऱ्यो कि येसु प्रभुले कसलाई केलाई घृणा गर्नुहुन्छ, संसारमा किन आउनुभयो। त्यसले झुट्टा आत्माद्वारा डोरेका मान्छेहरू चाहिँ भूतात्माको शिक्षामा लाग्छन् अथवा संसारिक शिक्षामा, अनि कचोटि क्रिस्चियनहरूलाई पनि शैतानले ठगेको छ। त्यस प्रकारले उनीहरूले शैतानकै शिक्षामा लागेका कतिचोटि हामी देख्छौँ। संसारको अदृश्य शक्तिलाई थाहा छ कि तपाईँ र मेरो जीवनमा येसुको योजना, येसुको इच्छा के हो, उद्देश्य के हो भनेर शैतानले त्यो पनि हामीलाई बुझ्छ। त्यस कारण हामीलाई ख्रिस्ट केन्द्रित र वचन केन्द्रित हुनुबाट उसले जहिले पनि हामीलाई तर्काउन खोज्छ। त्यसैले शैतान निरन्तर यो कुरामा हामीलाई बङ्ग्याउनतिर, होइन, हामीलाई विभिन्न किसिमले जोस्याउनतिर लाग्दछ। त्यसैले हामी के गर्छौँ, एकदम इमोसनमा लाग्छौँ, होइन? हामी कुनै न कुनै कुराबाट शैतानको पासोमा पर्छौँ। झुट्टा बोल्ने आत्माहरू चाहिँ दोस्रो पोइन्टमा मैले तपाईँलाई भने चाहिँ वास्तवमा हाम्रो वरिपरि धेरै किसिमका धर्म मान्ने मान्छेहरू छन्। यो विषयमा तपाईँले एकदम सचेत हुन जरुरी छ। येशु ख्रिस्टलाई प्रभु नमान्ने मान्छे, अद्यपि कोही कोही ख्रिस्चियनै हुन्छ र पनि उनीहरूको जीवनमा पाप र संसारिक कुरा नै पहिलो प्राथमिकता हुन्छ, त्यस्तो मान्छे चाहिँ घरिघरि भेटिन्छ। तर हामीले परमेश्वरको चेला भएको येशुलाई पछ्याउने, उहाँलाई प्रभु मान्ने भएको कारणले ती सबैको बिचमा हाम्रो जीवन कस्तो छ, होइन? यो कुरो हामीले थाहा पाउनुपर्छ। धेरै जस्तो मान्छेहरूले के हुन्छ, सबै धर्म ठिकै छ, सबै विचार ठिकै छ, होइन? कोही हिन्दू छन्, कोही बुद्धिस्ट छन्, कोही इस्लाम छन्, कोही त्योभन्दा फरक सिद्धान्तका छन्, तिनीहरू सबैले एक्लै अर्कालाई स्वीकार्छन्। तर तपाईँले जब येशु ख्रिस्टलाई प्रभु मानेर पूर्ण समर्पणताको जीवन जिउनुहुन्छ नि, ती सबैको बिचमा तपाईँ आँखो बन्नुहुन्छ। मान्छेले तपाईँलाई रुचाउँदैन नि, किन? किनभने तपाईँ येशुका हुनुहुन्छ। येशुलाई संसारले पहिले पनि सहन सकेन नि। जबसम्म तपाईँ ख्रिस्चियन पनि हुनुहुन्छ, शैतानको पनि कुरालाई गर्नुभयो भने के हुन्छ, तपाईँ त ख्रिस्चियन त हुनुहुन्न नि भित्र त, त्यही कारण तपाईँ मिल्न सक्नुहुन्छ। त्यस कारण यो कुरोमा हामीले आफैलाई जाँच्नुपर्ने हुन्छ। सबैले अरूहरूको बारेमा केही पनि बाधा ल्याउँदैन। तपाईँले देख्नुहुन्छ नि, अहिले नेपालकै कुरा गऱ्यो भने पनि अरू धर्मको कुरामा छैन नि, ख्रिस्चियनलाई मात्र विरोध किन हुन्छ? येशु प्रभुको उनीहरूले विरोध गरेका थिए, उहाँलाई क्रुसमा टाँगेका थिए, त्यो तपाईँले मैले बुझ्नुपर्छ। त्यसको मतलब के छ भने हामी त उनीहरूलाई प्रेम नै देखाउँछौँ, उनीहरूप्रति हामी धीरज नै हुन्छौँ, हामी प्रेमी नै हुन्छौँ, हामी क्षमाशील नै हुन्छौँ, होइन? हामी त परमेश्वरको आत्मा अनुसार जिउँछौँ, उहाँको हृदय अनुसार जिउँछौँ, तर हामीलाई संसारमा स्वागत हुँदैन। त्यसैले जहिले पनि विचार गर्नुपर्छ कि तपाईँ र म यो संसारमा छौँञ्जेल लडाइँमा छौँ, आत्मिक युद्ध। अनि वास्तवमा गलाती 5 अध्यायमा तपाईँले देख्नुहुन्छ आत्मिक युद्धको बारेमा, होइन? विशेष गरी 19 देखि 21 का पदहरूमा जे कुराहरू छ त्यो युद्धको कुराहरू, होइन? त्यसपछि गलाती 5:22 देखि 22 र 23 के छ, 25 सम्म त्यो चाहिँ आत्मिक कुरा भयो, होइन? यहाँ संसारिक र आत्मिक कुराको युद्ध भइरहेको छ, शरीरको फल र आत्मिक फलको बिचमा, होइन? येशूलाई जीवन नदिएकाहरू शैतानको शक्तिमा र शैतानको अधीनमा हुन्छन्। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा हामीले के बुझ्नुपर्छ भने कुनै पनि मान्छेमा दुईवटा आत्मामध्ये एउटा आत्मा रहेको हुन्छ। नास्तिक हुँदा पनि ऊ चाहिँ रित्तो हुँदैन, यो कुरो पनि बुझ्नुपर्छ। अब हामीले आफ्नै क्रियाकलाप र आफ्नो एटिच्युड भन्छ, सोचाइ, कुन कुरालाई ध्यान दिएको, त्यसबाट तपाईँमा चाहिँ कुन चाहिँ आत्मा छ त भन्ने थाहा हुन्छ। त्यसैले चर्च जाने, सबै कुरा गर्ने, बाइबल पढ्ने, तर पनि तपाईँ र ममा अर्कै आत्मा नै हुनसक्छ, किन अहिलेका दिनहरूमा यी कुराहरू आउन सक्छ, शैतानले छल्न सक्छ। किनभने परमेश्वरले हामीलाई के पनि गर्नुहुन्न, पवित्र आत्माले देखाउनुहुन्छ, तर त्यो देखाउन तपाईँ र मेरो कान खोल्नु पऱ्यो, आँखा खोल्नु पऱ्यो, उहाँको वचन पढ्नु पऱ्यो, त्यसलाई पालन गर्ने इच्छा बढ्नु पऱ्यो, किनभने स्वतन्त्र इच्छा भन्छ नि त, होइन? त्यसैले त्यो शैतान र परमेश्वरको आत्मा दुइटै एकै ठाउँमा रहन सक्दैन। जहाँ परमेश्वरको आत्मा आउँछ शैतान त टिक्न सक्दैन, तर तपाईँ र मैले शैतानको आत्मालाई ठाउँ दियो भने परमेश्वरले जबरजस्ती गर्नुहुन्छ। हामीले त्यो कुरो बाइबलमा प्रशस्त देख्छौँ। शैतानको आत्मा सधैँ प्रभुको विरुद्ध हुन्छ, प्रभुको काम बिगार्नेमा हुन्छ। त्यसकारणले मानिसहरू त्यो दुईवटा आत्मामध्ये एउटा आत्मामा हुन्छ भनेर विचार गर्नुपर्छ। अनि यहाँनिर सिरियस कुरा कहाँनिर आउँछ भने, जब मेरो धेरैजना छ, यहाँ अमेरिकामा पनि छ, नेपालमा पनि छ, मेरो साथीहरू छ, इष्टमित्र छन् जो चाहिँ क्रिस्चियन होइनन्, उनीहरूसँग उनीहरूलाई प्रेम देखाउँछु, म आदर देखाउँछु, सबै कुरा गर्छु, तर जब परमेश्वरको कुरा आउँछ नि म तटस्थ रहन चाहन्छु, किनभने मेरो प्रभुको निन्दा कसै अगाडि हुन मिल्दैन। त्यतिखेर मैले सबै कुरा त्याग्न सक्छु, होइन? बाइबलमा छ नि आमा बुवालाई त्याग्नुपर्ने कुरा त्यही हो, जहाँ ख्रिस्टको कुरा आउँछ। अनि यो पनि तपाईँ मेरो लागि एउटा ठुलो चुनौतीको कुरा हो, किनभने यहाँ अमेरिकामा पनि छ मेरो साथीहरू, होइन? म भर्खरै विश्वास गरेको बेलामा मैले धेरै साथी गुमाउनु परेको थियो, किन उनीहरू सँगसँगै हाँस्ने, उनीहरू सँगसँगै गिजिने कुरा त मैले छोडिदिएको थिएँ नि त, किन प्रभुको कुरा मैले अब पछ्याउन थालेको थिएँ। त्यसैले शैतान र अन्धकारको आत्मा सधैँ प्रभु र ख्रिस्चियनको विरोधमा, शैतान र अन्धकारको आत्मा चाहिँ ख्रिस्चियनहरूको विरोधमा, तपाईँ र मेरो पनि विरोधमा। यदि तपाईँ र म जब येसुमा खडा हुन थाल्छौँ नि, हामी शैतानसँग लडाइँको घोषणा गर्छौँ, यो कुरो थाहा हुनुपर्छ। किनभने के भन्छ याकुबमा चाहिँ, याकुबले के अरे या पहिलो पत्रुसमा चाहिँ पत्रुसले के भन्छन्, शैतानले चाहिँ कहिले निलौला खाउला भनेर गर्जन सिंह झैँ ढुकिराख्छ, तर त्यसलाई विरोध गर्नुपर्छ भनेर हामी अन्त्य भाग छ भनेर त्यहाँ भनेको छ। त्यसैले ती पतन भएका दूत, यो दुष्ट आत्मा भनेको चाहिँ छौनाहरू, यहाँ दुष्ट आत्माको कुराहरू पनि हामीले अलिकति हेरेका थियौँ, त्यो भनेको चाहिँ के हो भनेर हामीले विचार गर्नुपर्छ। त्यो चाहिँ यो संसारमा चाहिँ छौनाको आत्मा, जो चाहिँ लुसिफरको पछि लाग्ने ती दूतहरू, होइन, तिनीहरूको बारेमा यहाँ लेखिएको छ। त्यसैले उनीहरूको लिडर चाहिँ लुसिफर थियो, होइन? त्यसैले एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने नि, हरेक विश्वासीको पनि शैतानलाई उसको अन्तस्करणमा के विचार छ, परमेश्वरको योजना के छ, त्यो पनि थाहा हुन्छ। त्यसैले कहिलेकाहीँ तपाईँ र मेरो भावनामा, तपाईँ मेरो विचारमा त्यो पस्न सक्छ, हामीलाई नमजा नरमाइलो कुरा गर्न सक्छ त्यसले, ताकि हामी चाहिँ निराश हौँ, हामी अरूसँग विरोधी विद्रोही भएर निस्क्यौँ, हामीमा अशान्ति हो। शैतानले यस्तो कामहरू गर्छ नि। अनि तपाईँलाई थाहा छ कसरी अय्युबको जीवनमा शैतानले काम गरेको थियो, तर परमेश्वरले हुन दिनुभयो, अय्युबले परमेश्वरलाई छोडेन, होइन? अनि परमेश्वरको आशिष पायो। त्यसैले जुन प्रभुले त्यसैले यहाँनिर मैले एउटा पद पढ्न आएँ तपाईँलाई, योहन्ना 8:44, तिनीहरू आफ्नो पिता दियाबलसका हौ र तिमीहरूको पिताको इच्छा पुरा गर्ने तिमीहरूको सङ्कल्प छ, त्यो त सुरुदेखि नै हत्यारा थियो, शैतान हत्यारा थियो, होइन? सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्दछ, त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुटो हो र झुटको पिता हो। यहाँनिर येशु प्रभुले योहन्ना 8:44 कसलाई भनेका छन्, ती यहुदीहरू जो विश्वास गरेनन्, होइन? त्यसैले त्यो विश्वास नगरेको कारण के छ, उनीहरू झुटको पिता जो शैतान हो तिनीहरूलाई पुजिराखेका छन्। त्यसैले तपाईँ र मेरो जीवनमा, यद्यपि हामी चर्चमा छौँ, सबै कुरा गर्छौँ, झुटको कुरा छ भने त्यो झुटा बोल्न लगाउने चाहिँ तपाईँ र ममा शैतानको काम हुन्छ। त्यसैले हामी होसियारी रहनुपर्छ। त्यसैले यहाँनिर अर्को कुरा के छ भन्दाखेरि, संसारमा चाहिँ शैतानको राज्य छ भन्ने कुरा 2 कोरिन्थी 4:4 के छन्, तिनीहरूका विषयमा भनौँ भने ख्रिस्ट जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइराखेको हुन्छ। त्यही कारण तपाईँलाई मैले भने, जसले ख्रिस्टलाई ग्रहण गरेका छैन उनीहरू परका हुन्, आफ्नो नजिकका हुन्। हामीलाई त्यो कुराको बारेमा थाहा हुनु पर्यो कि उनीहरूभित्र सहित संसारको देवले अन्धो बनाइराखेको छ, उनीहरूभित्र संसारको देवको आत्मा छ, लुसिफरको आत्मा छ, त्यो कुरो थाहा पाउनु पर्यो प्रिय, नत्र भने तपाईँ र म उनीहरूसँगै चलिराखेका हुन्छौँ। त्यसैले पावलले एबिसीको मण्डलीलाई यही शत्रुको बारेमा घरिघरि भनेको छ, तपाईँले एबिसी 6:12, किनकि तिमीहरूको युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताहरूको विरुद्धमा, शक्तिहरूको विरुद्धमा, वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्धमा, स्वर्गीय स्थानमा भएका दुष्ट्याइका आत्मिक सेनाहरूको विरुद्धमा हो। यो सबै कुरा चाहिँ यहाँनिर के छ, शत्रु चाहिँ शैतान, सो आकाशको शक्ति भनेको छ, होइन, सांसारिक शासक, अन्धकारको सांसारिक शासक, स्वर्गीय स्थानमा भएका दुष्ट्याइ आत्मिक सेना भनेको चाहिँ त्यो लुसिफरको पछि लाग्ने स्वर्गदूतहरूको बारेमा भनिएको कुरा चाहिँ हामी यहाँ देख्दछौँ। यिनै आत्मा क्रिस्चियनलाई चाहिँ भाँडी राखेको छ, तिनीहरूलाई बढाल्ने काम, ठग्ने काम त्यही आत्माले गर्छ। अनि मैले अघि नै भनिसकेँ, मानिसको भावनाभित्र पस्न सक्छौँ, होइन? त्यस कारणले तपाईँ र मैले बाइबल दिइने पढ्नुपर्ने, प्रार्थना गर्नुपर्ने, सङ्गतिमा रहनुपर्ने, एकअर्कालाई उत्साह दिनुपर्ने, होइन? हामीले हिब्रू 10:24 र 25 पदको कुरा गर्छौँ, सङ्गतिमा रहनुपर्ने, यो सबै त्यस कारण जरुरी छ किनभने तपाईँ र मलाई सैतानले जहिले पनि ठग्न खोज्छ, विशेष गरी अन्तका दिनहरूमा, होइन? त्यसैले यहाँनिर के छ, क्रिस्चियनको भावना र विचारमा पनि यिनीहरू पस्न सक्छन्। मानिसहरूमा यी भावनाहरू सैतानले पनि उब्जाउन सक्छन्। क्रिस्चियन आफैमा यी आउने होइन, त्यो आफै आउने भन्दा पनि सैतानले उसलाई त्यस्तो विचारहरू दिन सक्छ। अनि कतिचोटि मान्छेहरू चाहिँ भावनामै कुदिराखेका हुन्छन्। कोही मान्छेलाई उनीहरूले नचाहेको दोष लगाएर हुन्छन्, कोही मान्छेको नचाहेको कुरा काटिराखेका हुन्छन्। तपाईँ र म परमेश्वरको हौँ भने शत्रुको पनि कुरा नकाट्नुहोस्, तपाईँले केवल परमेश्वरको कुरा गर्नुहोस्। अनि यहाँनिर अर्को एउटा पद पढ्छु, एफेसी 6:16 अन्तिममा पुग्यो। साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्नि बाण निभाउन सक्नेछौ। त्यस कारण यो जुन चाहिँ हामीमा भावनाहरू आउँछ नि, खराब गर्ने इच्छाहरू आउँछ, परीक्षाहरू आउँछ, यो दुष्टको अग्नि बाण हो। त्यो दुष्टको अग्नि बाण निभाउने चाहिँ के हो, परमेश्वरको वचनमा विश्वास हो। तर तपाईँले जब परमेश्वरको वचनलाई नै गलत तरिकाले हेर्न थाल्नुभयो, यो चाहिँ कल्चर हो, यो चाहिँ मान्नु परेन, यो चाहिँ त्यसपछि के हुन्छ, दुष्टको अग्नि बाण ढाक्ने ढाल त पल पऱ्यो नि, होइन? त्यस कारणले परमेश्वरको वचनलाई सही प्रकारले लिने कुरा एकदम आवश्यकता छ मण्डलीमा भन्ने कुरा हामी यहाँनिर देख्छौँ। त्यो अदृश्य आत्माले चाहिँ विश्वासीहरूलाई सधैँ बढाल्न, बाँड्न, भरमाउन अनि सैतानको शिक्षामा लगाउन कोसिस गर्छ, होइन? अनि मान्छेहरूलाई चाहिँ यो एउटा छ, आजकल चाहिँ संसारमा के छ, ह्युमनिजम भन्छ। ह्युमनिजम भनेको चाहिँ यो एउटा छुट्टै सिद्धान्त छ। अनि कतिचोटि क्रिस्चियनहरूले बोल्या देखेको छु मैले, यो मैले बेला बेलामा भन्छु नि, यो अभियन्ता, वुमन इम्पावरमेन्ट, अर्को चाहिँ मार्जिनलाइज कम्युनिटीलाई उत्थान गर्ने, यो सबै कुरा राम्रो देख्छ। वास्तवमा क्रिस्चियनहरूले भन्दा बढी कसले गर्न सक्छ त्यो, किनभने हामीमा त क्रिस्चिय प्रेम हुन्छ। तर तपाईँलाई मैले के भन्न थालेको, ती सबै शब्दहरूमा चाहिँ पश्चिमी देशहरूबाट सैतानका सिद्धान्त पसेका छन्। त्यसले सिकाउने शिक्षाहरू एन्टाइ क्राइस्ट, बाइबलको विरुद्ध छ, यो कुरामा ध्यान दिनुपर्छ। त्यसैले कहिलेकाहीँ भन्छ नि मान्छेले, तपाईँले आफै भित्र पाउनुहुन्छ, तपाईँले आफैमा खोज्नुहोस्। हामीमा भित्र खोज्यो भने के पाउँछौँ, पाप, खराबी। हामीले येसुमा खोज्नु पऱ्यो, येसु पाउनु पऱ्यो जब जीवन हुन्छ। यो छुट्टै शिक्षा हो, यो ह्युमनिजमले शिक्षा ल्याउँदैन, गलत गलत हुन्छ। त्यस कारणले हामीले यो कुरा राम्रोसँग, किनभने मान्छेलाई आफ्नो डिग्निटी, आफ्नो वर्थ, आफ्नो परिचय चाहिन्छ नि, होइन? अहिले नेपालमा के छ, परिचय सहितको, होइन, पहिचान सहितको, पहिचान एक ठुलो कुरा छ, त्यो सबै अभियन्ताबाट आयो नि, होइन? तर तपाईँ र मेरो पहिचान के हो, भयो भनेदेखि सुसमाचारमा विश्वास गरेर पवित्र आत्माबाट नयाँ जन्म पाएर येशु ख्रिस्टको चरित्रमा परिवर्तन हुने, त्यो पहिचान हो। हाम्रो आइडेन्टिटी इज इन क्राइस्ट, त्यो टोटल्ली कुनै पनि संसारको सिद्धान्तले सिकाउँदैन, केवल बाइबलमा पवित्र आत्माले सिकाउनुहुन्छ। त्यसैले क्रिस्चियनले सिक्ने कुरा छुट्टै छ। यो संसार हाम्रो घर होइन, हाम्रो नागरिकता स्वर्गमा छ, प्रियहरू हो। यो कुरा यति गाडिनु पर्छ हामीमा कि हामी यो संसारमा केवल ख्रिस्टको लागि जिउँछौँ, यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले हामी कुन बाटो गएर साँच्चो सृष्टि गर्ने परमेश्वरप्रति हामी जवाबदेही छौँ कि छैनौँ भन्ने कुरा एकदम महत्त्वपूर्ण छ। परमेश्वरले के भन्नुभयो उहाँको वचनमा, परमेश्वरको बारेमा, मान्छेको बारेमा, पापको बारेमा, येसुको बारेमा, उहाँको उद्देश्य हाम्रो जीवनमा, हामीले मानिसहरूलाई कसरी व्यवहार गर्ने, त्यो सबै कुरा परमेश्वरको वचनबाट हामी सिक्छौँ। त्यसैले झुट्टा आत्माले भट्काएका कपटका विश्वासहरू हामीमा छन् कि हामी यो छल्ने, भड्काउने आत्माहरूदेखि बच्नुपर्छ अनि प्रभु येशूमा विश्वास गर्नुपर्छ। अनि अन्तिम यो पढ्न चाहन्छु, पहिलो पत्रुस 5:8 सचेत रहो, जागर रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटाउँ र खाइहालौँ भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ, तपाईँले त्योभन्दा मुनि हेर्नुभयो भने शैतानको विरोध गर, त्यो भागिहाल्छ भन्ने कुरा पनि तपाईँले पाउनुहुन्छ। त्यस कारणले आज मैले यो पहिलो तिमोथी 4 अध्यायको सुरुमा जुन शिक्षा छ यो एकदम महत्त्वपूर्ण छ, किनभने यो गलत कुराहरू जुन छन् नि हामीले बुझ्नुपर्छ। तपाईँ र मेरो बाटो चाहिँ के हो, होइन हामी संसारमा परमेश्वरको उद्देश्य पुरा गर्न जिउँछौँ। परमेश्वरको उद्देश्य के हो? उहाँको लागि गवाही बन्ने, अरूलाई ख्रिस्ट चिनाउने, अरूप्रति परमेश्वरको प्रेम देखाउने। त्यो केवल त्यतिखेर आउँछ जतिखेर तपाईँ र मेरो हृदयमा ख्रिस्ट प्रभुको रूपमा राज गर्नुहुन्छ। त्यसैले उहाँको आत्माले चाहिँ तपाईँ र मलाई के हुन्छ, मानिसहरूको आत्मा बचाउने कुरामा बोझ दिनुहुन्छ। त्यस कारणले यो सबै कुरा अब यसपछि चाहिँ हामी अर्को क्लासमा जानेछौँ। यो मैले तपाईँलाई एकचोटि